बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन अस्सलाम अलैकुम। अंदाज़े जहाँ के साथ मोहम्मद मेहदी शराफ़त हाज़िर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़े जहाँ में आज हम गुफ्तगू करेंगे सूडान पर सहयोनी हुकूमत के हवाई हमले के बारे में। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़े जहाँ। नाज़रीन, गुज़श्ता मंगल की रात सहयोनी हुकूमत के चार जंगी तैयारों ने सूडान के दारुल हुकूमत खरतूम के मज़ाफ़ात में वाक़े असलहे के एक कारखाने पर हमला कर दिया। इस हमले में कारखाना तबाह हो गया और कम से कम दो अफराद जाँ बहक हो गए। अगरचे मगरिब ने इस ताल्लुक़ से खामोशी अख्तियार कर रखी है, लेकिन मगरबी ज़राए बलाग़े आम्मा का कहना है कि सहयोनी हुकूमत ने यह हमला मगरिब बिलख़ुसूस अमरीका की मुकम्मल हमाहंगी के साथ अंजाम दिया है। दुनिया के चंद मुल्कों और नावाबस्ता तहरीक ने इस हमले की मजम्मत की है और सूडान ने सलामती कौंसिल में सहयोनी हुकूमत के खिलाफ बाकायदा शिकायत की है, लेकिन बैनुल अक़वामी क़वानीन की पासदारी के दावेदार मगरबी मुल्कों ने इस खुली जारहियत और बैनुल अक़वामी क़वानीन की पामाली पर मुजरिमाना खामोशी अख्तियार कर रखी है। सूडान के असलहे के इस कारखाने की सरगर्मियाँ मुकम्मल तौर पर कानूनी थी और यहाँ रिवायती असलहे तैयार किए जाते थे। सवाल ये पैदा होता है कि सहयोनी हुकूमत को किस कानून और उसूल के तहत यह हक हासिल है कि जब चाहे जिस मुल्क पर चाहे हमला कर दे। उसके इस किस्म के गैर कानूनी और जारहाना इकदामात का बैनुल अक़वामी इदारे संजीदगी के साथ नोटिस क्यों नहीं लेते। सहयोनी हुकूमत की इस खुली जारहियत पर अमरीका और दीगर मगरबी मुल्कों की खामोशी के पीछे क्या राज है और इस ताल्लुक़ से मुस्लिम मुल्कों का रद्द अमल इतना कमज़ोर क्यों है, और अगर गासिब सहयोनी हुकूमत को यह हक हासिल है कि वो जब चाहे जिस मुल्क को चाहे अपने हमलों का निशाना बनाए, तो फिर दूसरे मुल्कों को यह हक हासिल क्यों नहीं है कि वो जब चाहें और जिस वक्त चाहें इस हुकूमत पर हमला कर दे। और सबसे बढ़कर यह कि गासिब सहयोनी हुकूमत को लगाम देने और उसकी इस किस्म की जारहियत को रोकने का तरीक़ा क्या है? क्या ममासिल मुकाबले के अलावा कोई और रास्ता है जिसके ज़रिए दुनिया उसकी जारहियत से महफूज बनाई जा सकती है? तो आइए चलते हैं इस्लामाबाद स्टूडियो, जहाँ पाकिस्तान के मुमताज़ दानिश्वर और सीनियर तजिया निगार डॉक्टर नज़ीर हुसैन साहब मौजूद हैं। उनसे गुफ्तगू का आगाज़ करते हैं। नज़ीर हुसैन साहब, अस्सलाम वालेकुम जनाब। जी नज़ीर हुसैन साहब, ईदुज़्ज़ोहा की मुबारकबाद कबूल फरमाएं। और इसी के साथ हमारा पहला सवाल आपसे ये है कि सूडान पर सहयोनी हुकूमत के हालिया हवाई हमले के अहदाफ और मुहर्रिकात क्या हैं?
मेहदी शराफत साहब, सबसे पहले तो हम आपके तवस्सुस से तमाम नाज़रीन को और सामईन को ईद उल अज़हा की मुबारकबाद पेश करते हैं। और अनफॉर्चुनेटली अफसोसनाक वाक़िया है जिसका आज हम तذکرہ कर रहे हैं। मुझे इजाज़त दीजिए कि मैं थोड़ी तारीख़ी हवाले से इसका पस मंज़र आपको बयान कर सकूं। असल में अगर हम देखें तो जब से ये सहूनियत कायम हुई है 20वीं सदी के आखिर में, तब से लेकर अब तक सहयोनी कुव्वतों और सहयोनी रियासत ने हमेशा एक रियासती दहशतगर्दी का काम अंजाम दिया है। हमारे सामईन और नाज़रीन भी इस बात से बाखबर हैं कि सहयोनी रियासत का क़याम ही बज़ात खुद एक दहशतगर्दी की बुनियाद पर कायम हुआ था। इन्हें मालूम होगा कि एक तंजीम जिसका नाम हगाना था, जो वर्ल्ड ज़ायनिस्ट ऑर्गेनाइजेशन ने 1896 में कायम की थी और जिसका मकसद फ़लस्तीनियों को उनकी सरजमीन से बेदखल करना था, उन्होंने ये सारी एक हिकमत अमली तैयार की जिसके तहत उन्होंने लड़ाई लड़ी और उन्होंने एक जंग की सूरत में सहयोनी रियासत को वजूद में लाया। اب آپ دیکھیں گزشتہ 60 سالوں میں اگر آپ صہیونی طاقت اور صہیونی ریاست کی وہ مقاصد اور کاروائیاں دیکھیں تو میں یہ ایک ناقصانہ رائے رکھتا ہوں کہ صہیونی ریاست کا وجود جو ہے وہ جنگ میں آیا. صہیونی ریاست جو ہے گزشتہ 6-7 لڑائیاں جو انہوں نے مشرق وسطیٰ میں لڑیں اس سے وہ ایکسپینڈ کرتے گئے, اور مشرق وسطیٰ میں ان کا وجود صرف اسی لیے قائم و دائم ہے کہ وہ پوری دنیا کو یہ باور کروا سکیں کہ وہ جی مظلوم ہیں, محکوم ہیں, چاروں طرف سے انہوں نے لوگ جو ایک ریاستیں ہیں, عرب ریاستیں انہوں نے گھیرا ہوا ہے. لہٰذا ان کے نزدیک کوئی بھی جو ملک ہے جو ان کے لیے کسی قسم کا کوئی بھی خطرہ ان کے بقول پیدا کرنے کی کوشش کرتا ہے تو اس کو وہ نشانہ بناتے ہیں. اور یہ کوئی پہلا واقعہ نہیں ہے, اس سے پہلے لبنان میں, اس سے پہلے عراق پہ جو ان کے نیوکلیر پروگرام کو اٹیک کیا گیا, غازہ پہ آئے دن ان کی بمبارمنٹ ہوتی ہے, اور اب حال ہی میں سیریا پہ گزشتہ کئی دفعہ انہوں نے حملے بھی کیے, اب سوڈان کی باری ہے. اس میں ہمیں ان کی صہیونی ریاست کی دفاعی حکمت عملی کو سمجھنے کی ضرورت ہے کہ ان کی دفاعی حکمت عملی کے یہ ہے کہ ایک تو کاسس بیلی ہے, یعنی کہ جہاں سے بھی کوئی ان کے لیے اگر خطرہ ایمرج ہوگا, چاہے وہ سینٹرل ایشیا سے ایمرج ہو رہا ہے, چاہے پاکستان سے ایمرج ہو رہا ہے, چاہے کسی بھی ملک سے ایمرج ہو رہا ہے, تو اس کو ختم کرنے کے لیے وہ کاسس ویلی کا سہارا لیتے ہیں. یعنی کہ جہاں بھی کوئی کاز ہے, جہاں بھی کوئی ان کو ایگزسٹینشیل تھریٹ مل رہی ہے, تو اس کو وہ ختم کرنے کی کوشش کرتے ہیں. دوسرا آپ یہ دیکھیں کہ 9/11 کے بعد دنیا میں یک طرفہ ایک نظام آ گیا جس کو ہم یونی لیٹرلزم کہتے ہیں, اور پری ایمشن کی ایک پالیسی ہے جو امریکہ بہادر نے اپنائی ہوئی ہے, اور یہ ظاہر ریاست صہیونی ریاست جو ہے وہ امریکہ کا ایک گماشتہ بچہ ہے جو یہ ساری حرکتیں کر رہا ہے, اور امریکہ نے اس کو کھلی اجازت دی ہوئی ہے. ابھی جو سوڈان کی بات ہے اس میں کئی محرکات شامل ہیں. اس وقت دیکھیے کہ امریکہ میں صدارتی الیکشن ہو رہا ہے. آپ کی بات بالکل درست ہے اور میں ماننے کے لیے بھی تیار ہوں کہ مغربی میڈیا نے اس کو بالکل بلیک آؤٹ کیا ہوا, ٹوٹل بلیک آؤٹ ہے. کہیں سے کسی قسم کی میں نے کافی کوشش کی ہے کہ کچھ چیزیں لینے کی, انفارچونیٹلی پورا مغرب میڈیا اس وقت امریکن الیکشن کو سہارا بنائے ہوئے. اور دوسری طرف یہ بات بھی کہی جا سکتی ہے کہ کیونکہ امریکہ میں الیکشن ہو رہے ہیں, لہٰذا اسرائیل نے یہ مناسب وقت سوچا کہ سوڈان پہ حملہ کر دیا جائے یا سوڈان کو ایک سبق سکھایا جائے. اور دوسری طرف یہ دیکھیں کہ ہمیں یہ بھی دیکھنا ہے کہ گزشتہ کئی سالوں سے غازہ میں روزانہ آئے دن بمبارڈمنٹ ہوتی ہے, روزانہ آئے دن بمبارڈمنٹ ہوتی ہے, اور یہ جو دنیا کے حقوق کے رکھوالے ہیں یا حفاظت کرنے والے ہیں وہ اس پہ کوئی کسی قسم کا کام نہیں کرتے. اب سوڈان میں یہ غیر روایتی ہتھیار بنائے جا رہے تھے اور وہ اپنی دفاع کے لیے تھے, لہٰذا ان کو تباہ کرنے میں پھر وہی کہوں گا کاسس ویلی کی بات ہے کہ اس کاسس ویلی کو یہ ختم کرنے کی کوشش کر رہے ہیں کہ ان کے نزدیک اگر یہ ہتھیار جو ہیں وہ ان کے خلاف استعمال ہوں گے تو ان کے لیے بہت بڑا خطرہ ہوگا. لہٰذا ایک ٹائمنگ, اور دوسرے یہ کہ اس وقت پوری عرب دنیا جو ہے ٹرمائل میں ہے, ایک مصیبت کا شکار ہے, لہٰذا انہوں نے بہتر وقت سمجھا. اور دوسری طرف شاید آپ اس کی طرف اشارہ کریں گے کہ شام میں جو حالات خراب کیے جا رہے ہیں, سعودی عرب, امریکہ, ترکی, ایجپٹ اور اسرائیل مل کے, وہ آئندہ چل کے مشرق وسطیٰ کے لیے بھی اور اسرائیل کے لیے بھی ایک بہت بڑا درد سر پیدا ہوں گے. لہٰذا یہ ساری چیزیں جو ہیں ایک جو مشرق وسطیٰ کی صورتحال ہے اس کا ایک اجمال, ایک شاخصانہ ہے, اور سوڈان جو ہے انفارچونیٹلی اس کا ایک, اس کی ایک کڑی ہے, نہ کہ کوئی الگ سے کوئی چیز ہے.
جی بہت بہت شکریہ. اور ناظرین اس موضوع پر گفتگو کے لیے آج ہم نے اپنے اسٹوڈیو میں دعوت دی ہے اسلامی جمہوریہ ایران کے ممتاز اور سینئر تجزیہ نگار جناب کنانی مقدم صاحب کو. مقدم صاحب اسٹوڈیو میں آپ کا خیر مقدم ہے. سوڈان پر صہیونی حکومت کا حالیہ ہوائی حملہ آج ہماری گفتگو کا موضوع ہے. صہیونی حکومت نے اس حملے کے لیے جو وقت معین کیا ہے اس کے بارے میں آپ کیا کہیں؟
بسم اللہ الرحمن الرحیم. میں عرض سلام دارم خدمت شما و بندگان خوب این برنامه.
میں آپ کی خدمت میں اور تمام ناظرین کی خدمت میں سلام عرض کرتا ہوں. جیسا کہ اسلام آباد اسٹوڈیو میں بیٹھے ہوئے تجزیہ نگار نے کہا, یہ اقدام اسرائیل دراصل ایک دہشت گرد حکومت ہے اور ایک اسرائیل تمام ان چیزوں پر حملہ کرتا ہے کہ جہاں اس بہانے سے سوڈان پر حملہ کیا گیا کہ یہ علاقہ اور یہ کارخانہ اسرائیل کے لیے خطرے کا باعث تھا. دوسرے یہ کہ ہم یہ دیکھتے ہیں کہ اس وقت صورت حال یہ ہے کہ عالم اسلام حج کی مراسم میں مصروف ہے اور ہماری کوشش کی جا رہی ہے یہ دنیا بھر میں کہ شام میں امن و امان بھی بحال کیا جائے اور وہاں جنگ بندی کو پائیدار بنایا جائے. لہٰذا ہم یہ دیکھتے ہیں کہ اسرائیل کا یہ اقدام عالمی قوانین کی کھلی خلاف ورزی ہے اور اسرائیل نے ایک اسلحہ سازی کے کارخانے کو خرطوم کے قریب حملہ کیا ہے. بہرحال یہ جہاں تک وقت کا تعلق ہے, امریکہ اس وقت امریکہ کے حکمران انتخابات کے معاملے میں الجھے ہوئے ہیں اور عالم اسلام حج کی رسومات کی ادائیگی میں مصروف ہے اور یہ اس موقع سے اسرائیل نے فائدہ اٹھایا ہے اور سوڈان کے خلاف حملہ کیا ہے اور ہم دیکھ رہے ہیں کہ عالمی ادارے اس پر خاموشی اختیار کیے ہوئے ہیں اور کوئی اقدام نہیں کیا گیا ہے. حالانکہ خود اسرائیل, موجودہ اسرائیل یا صہیونی حکومت ایک عام تباہی پھیلانے والے اسلحوں کا ایک گودام ہے جہاں بھاری تعداد میں ایٹمی اسلحے موجود ہیں جو عالمی امن کے لیے خطرہ ہیں اور خود اسرائیل اس وقت عالم پوری دنیا کے لیے ایک خطرہ محسوس ہوتا ہے. بس اگر کوئی ملک کسی دوسرے سے خطرہ محسوس کرتا ہے تو اسے اسرائیل کے اس خطرے کو بھی محسوس کرنا چاہیے.
بہت بہت شکریہ. اور ناظرین چلتے ہیں لندن اسٹوڈیو جہاں بر صغیر کے ممتاز دانشور ڈاکٹر مخصوص صدیقی صاحب تشریف رکھتے ہیں. صدیقی صاحب السلام علیکم, عید الضحیٰ کی مبارکباد قبول فرمائیں جناب. اور سوڈان پر
آپ کو بھی میری طرف سے جی,
جو ہوائی حملہ کیا ہے اس کے بارے میں آپ کا تجزیہ کیا ہے؟
دیکھیے یہ کوئی جہاں تک حملے کا سوال ہے یہ اور اسرائیلی حملے کا یہ جو ہے ابھی جو حال میں ہوا یہ کوئی نئی چیز نہیں ہے. اسرائیلی نے سوڈان کے اوپر اس سے پہلے بھی دو تین حملے کیے ہوئے ہیں اور بلکہ سوڈان کے اوپر تو جب بل کلنٹن صاحب امریکہ میں صدر تھے تو اس کے جو بہت بڑا دوا خانہ تھا جو پوری سوڈان کے لیے دوائیں بناتا تھا اس پر انہوں نے راکٹ بھیج کے اس کو ختم کر دیا تھا اور بہانہ اس وقت یہ لگایا گیا تھا کہ یہ یہاں پہ اسلحے بن رہے ہیں. اب یہ جو ہے یہ جو حملہ ہوا ہے اس میں ظاہر ہے کہ وہ ہر طرح سے ایران کے اوپر دباؤ ڈالنے کی کوشش کر رہے ہیں. دیکھیے کیونکہ ایک بات یہ ایک تو کہنے ایک چیز یہ بھی آئی ہے کہ یہ اخباروں میں خاص طور پر برطانیہ میں جو نکلا ہے کہ یہ جو کارخانہ تھا اسلحہ بنانے کا یہ دراصل جو ہے وہ ایرانیوں نے وہاں پہ اس کو بنایا تھا اور اس کی جتنی جو رننگ کاسٹ وغیرہ سب ہے وہ ایرانی دیتے تھے اور اس کا اسلحہ یہ کہہ رہے ہیں کہ تقریباً زیادہ سے زیادہ تر جو تھا وہ حماس کو یا بھی جو بھی گروہ اسرائیل کے خلاف جنگ کر رہے ہیں یا اسرائیل کی ان کی جو بربریت کو روکنے کی کوشش کر رہے ہیں اس کے ان کے استعمال کے لیے کہ تھا. اسرائیل کو دیکھتے بھی کبھی جو عالمی قوانین ہیں اس کی کبھی پرواہ نہیں کی ہے, یہ تو آپ کو علم ہے. دیکھیے دو سال 2010 میں یہ جو اس کو محمد محبوب کو انہوں نے دبئی میں اپنے ایجنٹ سے بھیج کے قتل کروا دیا تھا اور اس وقت یہ بات تھی کہا تھا کہ یہ جو ہیں یہ آرمز ڈیلر ہیں اور یہ جو اسلحہ ہے وہ حماس کو یا ان گروہوں کو جو اسرائیل کے خلاف جنگ کر رہے ہیں ان کو پہنچاتا ہے. اس کے بعد پھر سوڈان میں دو دفعہ انہوں نے بومنگ کی راکٹ سے और जहाज़ों से, जिससे जिसमें उन्होंने एक दफ़ा तो एक एक तो पूरा एक लश्कर जा रहा था जिसमें तकरीबन 130 से 135 लोगों को मारा, और इस बहाने से कि ये जो इसमें ये जो जो कारवान जा रहा है जो जो ट्रकों का, इसमें असलहा जा रहा था उसमें मिस्र के से होके सानाई की तरफ, और जहाँ से कि फिर वो गज़ा में उसको पहुँचाया जाता। तो इसराइल का तो ये कि ये सोचना कि इसराइल ने ये कि अमेरिका को इसका इल्म नहीं है, या अमेरिका इस वक्त अपने चूँकि सदारती इलेक्शन में वो लोग ज़्यादा मुलव्वस हैं, ऐसी बात नहीं है। अमेरिका पूरी तरह से इसमें शामिल है, जितनी उसकी जो इंटेलिजेंस रिपोर्ट है सब अमेरिका ने दी। अब देखिए कि चार हवाई जहाज़ 1000 मील उड़ के आते हैं वहाँ से, ऐसे हम बॉम्बिंग करके वापस चले जाते हैं। इसका इस मतलब ये है कि जितने भी वहाँ पे एयर डिफेंसेस है इस रास्ते में, और ख़ास तौर पर सूडान को, उन जहाज़ों में ये इस किस्म की यानी इस तरह की चीज़ें मौजूद थी कि उसको न्यूट्रलाइज़ करके उन्होंने उस पर बमबारी की। ये तो सही है कि सूडान के पास जो जो एयर डिफेंसेस अपने इतने अच्छे नहीं हैं, और ना ही उनके पास हवाई जहाज़ ऐसे हैं जो कि रात में उड़ के दूसरे बाहर के तैयारों का मुकाबला कर सकें, लेकिन इसमें कोई शक नहीं है कि अमेरिका पूरी तरह से, CIA पूरी तरह से इसमें मुलाफ़ है, और उनकी मदद के बगैर ये काम हो ही नहीं सकता था। तो एक बात है। दूसरी चीज़ ये है कि ये जो है इसमें कोई, जैसा भी हमने सुना कि ज़ाहिर आलम इस्लाम में और इस वक्त हज अभी ख़त्म हुआ है, और अभी उसकी हाजी वहाँ मौजूद हैं लोग, उसमें भी ज़ाहिर है उनकी एक तरह की निगाह उस तरफ है। इसराइल को इन सब चीज़ों की कोई परवाह नहीं है, वो तो ख़ास तौर पे जब भी ऐसे मौके होते हैं उसमें इंतशार फैलाने के लिए ये इस किस्म के वो कदम उठाता है। और ये एक तरह का ये जो है मैं समझता हूँ कि 1000 मील का ये जो सब जो तय करना और हवाई जहाज़ों का वापस जाना, एक तरह का ये ड्राई रन है, जिससे कि वो अब ये देखते हैं कि ईरान के जो एटमी जो 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 जहाँ पे उनके कारखाने हैं उन पे हमला करने के लिए तकरीबन इतना ही फासला उनके जहाज़ों को तय करना पड़ेगा। और तो उस तरह का एक तो पहले मैं प्रोग्राम में अर्ज़ कर चुका हूँ कि इन्होंने एक दफ़ा इस तरह का एक तरह का ये जो जिसको ड्राई रन कहते हैं या रिहर्सल कहते हैं वो कर चुके हैं, जब उन्होंने अपने तैयारे जो थे वो यूनान पे यानी ग्रीस तक भेजे और वहाँ से वापस बुलाए, वो तकरीबन फासला वही है। अब इस दौरान में ये भी हुआ है कि इन तैयारों की रीफ्यूलिंग हुई है उसके ऊपर रेड सी के ऊपर, और वो भी कुछ ऐसा होगा कि रास्ते में उन्होंने ऐसे देख लेंगे कि जिसमें जहाँ के ऊपर उनकी रीफ्यूलिंग हो। लेकिन इसराइल को ये मालूम है कि सूडान पे हमला करना जो है वो उसमें और ईरान पे हमला करने में बहुत बड़ा फ़र्क है। एक तो ईरान के डिफेंसेस बहुत ज़्यादा बहुत अच्छे हैं, और ये काफ़ी उनकी यानी तकरीबन उनकी वही नौीयत है कि जो अमेरिका के जो उसकी एंटी एयर जो जो डिफेंस उसका मुकाबला करने के लिए। दूसरी बात यह है कि ईरान के जो अपने तैयारे हैं जो जो फाइटर प्लेन से वो तैयार रहते हैं, और दिन हो रात हो सुबह हो शाम हो, तो मुझे नहीं लगता कि वो आसानी से अगर इसराइली आ भी गए ईरानी एयर स्पेस में करने के लिए तो बच के वापस जा सकेंगे वहाँ से। तो ये सब ये खेल और दूसरी चीज़ ये है कि ये बताने के लिए कि लोगों को और दुनिया को दिखाने के लिए कि हमारे पास अब इतनी यानी हवाई ताकत है कि हम 1000 मील से जाके बम करके वापस आ जाते हैं, और ताकि दुनिया के और लोगों के ऊपर इस बात का असर हो, और ख़ास तौर पर उनको ये हो कि भाई ईरान जो है वह अब उसका नंबर अब ईरान का नंबर आ रहा है। सदारती अमेरिका सदारती इलेक्शन से पहले या उसके बाद ये अलग बात है, लेकिन एक और भी हैरत अंगेज़ चीज़ है कि ये इस हमले के बाद वज़ीर आज़म बरतानिया के वज़ीर आज़म साहब का बयान आता है कि इसराइल का ईरान पे हमला करने का के लिए ये वक्त सही नहीं है। यानी अब इसको अंग्रेज़ी में उन्होंने लिखा कि इट्स नॉट अप्रोप्रिएट फॉर इसराइल टू अटैक ईरान एट दिस टाइम, मतलब ये कि अभी नहीं है। लेकिन वो उसका यानी पूरा यानी आप ये देखिए जो पूरा जो सीन जो सेट हुआ है ये वो यही है कि सबको तैयार किया जा रहा है कि अब ईरान के ऊपर हमला होने वाला है। ये तो ये जो असलाई की जो फैक्ट्री जो इन्होंने जो जिस पर जो बम गिराए हैं वो तो कुछ भी नहीं है
जी
उसके मुकाबले में, कि जो के जो के जो इस जो जो ईरान के जो एटमी जो कारखाने हैं उनका, और उसके बाद जो उसका असर होने का ख़तरा है, जो न्यूक्लियर फॉलआउट का ख़तरा है। तो इन सब चीज़ों को जहन में रखते हुए ये भी कहा जा सकता है कि ये गीदड़ भभकी एक तरह की है। मतलब ये कि उन्होंने दिखा दिया कि तो हम कर लेंगे, हम ये करेंगे ईरान को डराने के लिए कि तुम जो है इन सब चीज़ों से बाज आ जाओ, अपनी जो एटमी हथियार ना बनाओ। ईरान की ये बात वो मानने को तैयार ही नहीं होते हैं कि ईरान को कोई एटमी हथियार बनाने का कोई इरादा नहीं है,
जी
ना कभी था और ना कभी है। और अपनी जो उनकी अपनी जो 300 400 जो न्यूक्लियर वॉरहेड्स हैं उसकी कोई बात ही नहीं होती। तो मैं समझता हूँ कि ये पूरा सीन जो है ये एक तरह का एक रिहर्सल भी हो सकती है, ड्रामा भी है, और जाहिर
जी
जो नुकसान हुआ है वो तो हुआ ही है। और चूँकि और उनको कोई भी इसराइल ने इस बात को दोबारा से ये साबित कर
जी
दिया कि कोई भी कानून हो आलमी उसकी उसको कोई परवाह नहीं है।
जी जी बहुत बहुत शुक्रिया नज़ीर हुसैन साहब। जनाब
जी
बताया
शराफत
जाता
साहब,
है कि सहयोनी हुकूमत के जंगी तैयारे सऊदी अरब की फिजाई हदूद से होकर सूडान पहुँचे थे। आप क्या समझते हैं कि इसराइल ने सऊदी अरब की फिजाई हदूद की खिलाफ वर्जी सऊदी हुकाम की मर्जी और उनकी उनके इल्म में लाए बगैर की है, या उनकी हमाहंगी के
अब
साथ उनकी हदूद से गुजरकर एक मुसलमान मुल्क पर हमला किया है?
मैदी शराफत साहब, ये कोई नई बात नहीं है, ये
जी
कोई नाचंबे की बात है उनके लिए, और ना इससे पहले तारीख में ये कोई पहला वाकया है। मुझे कहने दीजिए कि जब भी किसी मुसलमान मुल्क पे हमला हुआ है तो दूसरा मुसलमान मुल्क जो है वो इस्तेमाल किया गया है। अब जैसे
जी
ईरान पे अगर हम देखें, 1980 और 1988 में हमला हुआ था तो इराक ने हमला किया था,
जी
जब कुवैत पे हमला किया गया था तो इराक ने हमला किया था, और जब इराक पे हमला करवाया गया था तो कुवैत के थ्रू करवाया गया था, अफगानिस्तान पे जब हमला करना था तो पाकिस्तान के थ्रू करवाया गया था। अभी आप ये देखिए कि आज से पहले 1982 में जब इराक का न्यूक्लियर प्लांट जो है वो तबाह किया गया था, और जब सहनी रियासत के 15 तैयारे जो हैं उनको मिड एयर रिफ्यूलिंग भी हुई थी, और
जी
उस वक्त हमारे नाज़रीन को आपको भी मालूम है कि वो जॉर्डन उर्दन और सऊदी अरब की फ़ज़ाई हदूद से होकर आए थे, तो ज़ाहिर है वो उनकी इजाज़त से आए थे। एक
जी
नेविगेशन का सिस्टम है, ज़ाहिर जब आप आसमान पर उड़ रहे हैं, और आपको मालूम है कि सऊदी अरब की टेरिटरी कितनी बड़ी और कितनी लंबी है कि उससे कोई भी जो चीज़ जो है वो छुपे बगैर नहीं जा सकती। और हद तो ये है कि उस वक्त सऊदी अरब में एवाक्स एयरक्राफ्ट थे, जो अर्ली बॉर्न एयर वार्निंग सिस्टम होता है, जिसमें एक परिंदा जो है छोटे से छोटा परिंदा भी उसको भी कैच कर लिया जाता है। तो ये बात माननी कि सऊदी अरब की इजाज़त नहीं थी, सऊदी अरब का मालूम नहीं था इस बात का बिल्कुल कोई, और ये बात अप्रूव, चूँकि ये 1982 में ये वाक़या हुआ था और आज इतने बरस गुजर चुके हैं और ये बात बिल्कुल रोशन रोज़न की तरह आया है कि उस वक़्त भी अवाक्स तैयारों में ये सारा कुछ हुआ था, और सऊदी अरब की एमा पे हुआ था, और सऊदी अरब की इजाज़त से हुआ था। इजाज़त लेने, मेरा तो नहीं ख्याल कि इजाज़त भी लेने की ज़रूरत थी। यस डेफिनेटली एवाक्स वर देयर, सऊदी टेरिटरी वाज यूज, उर्दन की टेरिटरी यूज थी। और अब अगर हम ये कह रहे हैं कि इस वक्त सूडान के थ्रू सूडान पे जाते हैं तो सऊदी अरब टेरिटरी से जाते हैं, तो मुझे इसमें कोई हैरत की बात नज़र नहीं आती। अनफॉर्चुनेटली सऊदी अरब को एक लीडिंग रोल अदा करना चाहिए मुस्लिम उम्मा को इकट्ठा करने के लिए, यकजा करने के लिए सऊनी ताकत के ख़िलाफ़ और अमेरिका के ख़िलाफ़, लेकिन वो उनके कारनामे उनके काम कुछ और ही हमें नज़र आ रहे हैं अनफॉर्चुनेटली। और फिर उसकी मैं मवासलत करूँगा कि जो कुछ शाम में इस वक्त हो रहा है वो पूरे खित्ते के लिए बहुत बड़ा ख़तरा है, और अगर इसी तरह ये सूरत हाल रही तो अमेरिका जो है वो सहनी ताकत के बलबोते पर एक एक करके तमाम मुसलमान मालिक की फ़ौजों को भी नाकाम करेगा और फ़ौजों के लिए एक मसला भी पैदा करेगा। लिहाजा हमें, मेरा ख्याल है, अब मैं तो नहीं ये कहूँगा हमें अकल के नाखून लेने चाहिए, कब अकल के नाखून लेंगे, लेकिन मुझे नहीं पता आगे चल के आप ये सवाल करेंगे कि नहीं करेंगे। आप ये देखिए कि आज तक सहूनी ताकत ने या सहूनी रियासत ने जंग कौन सी लड़ी है? गुज़िश्ता 6 जो जंगें हुई हैं सारी प्रीएम्प्टेड हुई हैं, सारी की सारी प्रीएम्प्टेड वॉर हुई हैं। एक जंग जो उन्होंने 2006 में हिजबुल्ला से लड़ी थी और उन्होंने, हिजबुल्ला ने उनके नाकों चने चबा दिए थे। मैं इसलिए नहीं कह रहा कि मैं इस वक्त ईरान टीवी पर बैठा हूँ, मैं एज एन अकेडमिक कह रहा हूँ, मैंने खुद उस पर रिसर्च की हुई है कि 33 रोज़ा जंग जो हुई थी اس میں حزب اللہ نے اسرائیل کی 1/3 جو فورس تھی ان کو ناکو چنے چبا دیے تھے، ان کی انوینسبلٹی ٹوٹ گئی تھی۔ تو لہذا ضرورت اس امر کی ہے کہ اسرائیل کے، مجھے نہیں لگتا انفارچونیٹلی مجھے یہ کہنے کا حق دیجئے کہ مسلم دنیا میں کوئی ایک یگانگت آئے گی، کوئی یونٹی آئے گی، کوئی اتحاد آئے گا اور چھونی طاقت ہے، کیونکہ ہر بندہ جو ہے، ہر ملک جو ہے، ہر قوم جو ہے وہ اپنے اندرونی مسافرات میں پڑی ہوئی ہے، مجھے نہیں لگ رہا یہ۔ لہٰذا اس کا ایک ہی صورتحال، ایک ہی حل نظر آتا ہے کہ اس وقت جو نان اسٹیٹ ایکٹر یا سب اسٹیٹ ایکٹر یا وہ اسٹیٹ ایکٹرز بن چکے ہیں جس میں حزب اللہ بھی شامل ہے، جس میں حماس بھی شامل ہے، اور اگر اللہ کرے الفتح بھی مل جائے، تو اگر اسرائیل پہ تین طرف سے یہ یلغار کر دیں تو میں سمجھتا ہوں کہ ایک بہت بڑا حل جو ہے وہ اسرائیل کا، ورنہ اسرائیل ایک ایک کو الگ الگ کر کے جو ہے وہ چیزیں کرتا رہے گا اور ہم لوگ بس افسوس ہی کرتے رہیں گے اور قراردادیں ہی پاس کرتے رہیں گے، اس کے علاوہ مجھے ہمیں نہیں لگتا کہ کچھ کرنے۔ لیکن مجھے صدیقی صاحب کی ایک بات عجیب لگ رہی ہے کہ ہم ٹاپک تو سوڈان کا ڈسکس کر رہے ہیں تو ایران پہ حملہ میرے ہی سمجھ آ رہی کہ اس پہ ہم کیوں جا رہے ہیں، کیونکہ ایران پہ حملہ ایک بہت دور کی بات ہے جس پہ امریکہ بھی مخالفت کر رہا ہے اور یورپین یونین بھی، خود اسرائیل کے اندر اس کی مخالفت ہو رہی ہے۔ تو میری گزارش یہ ہے کہ اسرائیل کو جب بھی جہاں بھی کہیں سے بھی کوئی خطرہ محسوس ہوگا تو اس قسم کی کاروائیاں ہوتی رہیں گی، عوامی عدالتی یا عوامی یا انسانی حقوق کے علمبردار جو ہیں وہ اس قسم کا کوئی کاروائی نہیں کرنے لگے۔ اگر اسرائیل کے خلاف خود کوئی کاروائی نہیں کی گئی تو آج اگر سوڈان کی باری آئی ہے تو میں نہیں سمجھتا کہ کل سعودی عرب بھی اس سے بچ سکے گا۔
جی بہت بہت شکریہ جناب کنانی مقدم صاحب۔ اس حملے پر عالمی اداروں اور مغرب کی خاموشی کے بارے میں آپ کیا کہیں گے؟
خب این سابقه داره،
یہ کوئی نئی بات نہیں ہے اور اس سے پہلے بھی ایسا ہوتا رہا ہے اور کہ غیر ملکی اور خاص طور پر امریکہ اور اسرائیل نے دنیا کے مختلف علاقوں میں بمباری کی ہے اور اس پر عالمی اداروں نے اس پر خاموشی اختیار کی ہے، اور ہم یہ جانتے ہیں کہ اقوام متحدہ کی جنرل اسمبلی نے جتنی بھی قراردادیں اسرائیل کے خلاف پاس کی ہیں ان میں سے کوئی بھی قابل عمل نہیں ہو سکی ہے۔ ہم یہ سمجھتے ہیں کہ سلامتی کونسل اور اقوام متحدہ کے اندر یہ عزم نہیں پایا جاتا کہ وہ ان، یا عالمی اداروں کے اندر یہ عزم موجود نہیں ہے کہ وہ اسرائیل کے خلاف کوئی کام کر سکیں یا قراردادوں کو عمل یامہ پہنا سکیں۔ ہم یہ دیکھتے ہیں کہ اگر ایسا کوئی اقدام عالم اسلام کی طرف سے ہوتا تو جنرل اسمبلی اور اقوام متحدہ کی سلامتی کونسل فوری اجلاس بلاتی اور دنیا کے تمام عالمی ادارے اس پر مجتمع ہو جاتے اور ہنگامی اجلاس بلائے جاتے۔ البتہ ہم یہ دیکھتے ہیں کہ نابابستہ تحریک نے آج اس بارے میں بیان جاری کیا ہے اور اسرائیل کے سوڈان پر حملے کی مذمت کی ہے، لیکن ہم البتہ اگر ہم اس کا فوجی لحاظ سے تجزیہ کرنا چاہیں، جیسا کہ اسلام آباد اور لندن کے تجزیہ نگاروں نے بھی اس جانب توجہ کی، امریکیوں نے اور اسرائیل نے ایک فوجی مانور یا ایک مشق انجام دی ہے اور اس کے ذریعے اس اصلا انہوں نے اس بات کو، اپنی اس شکست کو چھپانے اور اس کے بعد اس کو اس بات کو ثابت کرنے کی کوشش کی ہے کہ حزب اللہ کے ذریعے سے اسرائیل کے وہ آہنی دیوار اور آہنی فضائی حصار کو جو حزب اللہ کے ڈرون طیاروں نے توڑا ہے، اس کے حوالے سے دنیا کو یہ بتایا جائے کہ اس کا کوئی فرق نہیں پڑتا اور اسرائیل ابھی تک مستحکم ہے اور ہم دنیا کے مختلف علاقوں میں جہاں چاہیں کارروائی کر سکتے ہیں۔ ہم سوڈان میں تو اسرائیل کی پالیسیوں، سوڈان میں اسرائیل کے پالیسیوں کے شاہد ہیں اور ہم یہ دیکھتے ہیں کہ اکثر تجزیہ نگاروں کا یہ خیال ہے کہ سوڈان کو دو حصوں میں تقسیم کر دیا گیا ہے اور ایک جنوبی سوڈان اور شمالی سوڈان، اور اسرائیلی اس بات کے خوف میں مبتلا ہیں کہ کہیں ایسا نہ ہو کہ سوڈان ایک ایسے پائے گا اور ایک ایسے ہیڈ کوارٹر میں یا ایک ایسے مقام میں تبدیل ہو جائے کہ اگر اسرائیلیوں نے ایران پر حملہ کیا کیا تو اگر اسرائیل کے خلاف کوئی اقدام کر سکے. لہذا مثلاً اگر ہماری جو وسعت چونکہ بہت زیادہ ہے, لہذا اگر اسرائیل 400 حملہ کرے گا تو ایران اس کے خلاف 400 سے زیادہ طیارے بھی بھیج سکتا ہے, اور ایران کے پاس جو ہے وہ جو میزائل ٹیکنالوجی ہے اور اس کے جو میزائل ہیں وہ پوری طرح سے اسرائیل کے اوپر کا جواب دینے کے لیے تیار ہیں, اور اسرائیل کو یہ بات اچھی طرح معلوم ہے. لیکن میں سمجھتا ہوں کہ حزب اللہ کے ڈرون حملے کے بعد اسرائیل کی جو آہنی فضائی کیا نام ہے سپر تھا اور جو ڈھال تھی وہ ٹوٹ چکی ہے.
بہت بہت شکریہ جی جناب صدیقی صاحب. اگر کوئی مسلمان ملک صہیونی حکومت کے فوجی مراکز, اسلحے کے کارخانے یا ایٹمی تنصیبات پر حملہ کر دے تو کیا اس وقت بھی دنیا اتنی ہی پرسکون رہے گی جتنی اس وقت سوڈان پر اس کے حملے پر ہے؟
میں آپ کو یقین دلاتا ہوں کہ اگر کسی نے اگر ایسا ہوا تو سب سے پہلے تو امریکہ اور امریکہ کے جو پورا تمام ان کے بیسز اور ان کے طیارے وغیرہ جو ہیں وہ مکمل طور پہ اس اٹیک کر دیں گے, اس حملہ کر دیں گے اس ملک میں جس نے یہ جرات کی ہو کہ وہ اسرائیل کو کسی صورت سے نقصان پہنچا سکے. میں اس میں آپ کو یاد دلاؤں گا کہ 1973 کی جو اکتوبر کی جو جنگ تھی مصر کی اور اسرائیل کی, جب مصر نے دوبارہ سے سوئز کینال واپس لیا ان سے, آپ کو یقین حیرت ہوگی کہ امریکہ اور اسرائیل کے درمیان میں ایک طرح کا پل بنا ہوا تھا, پل برج, اور وہ پل کس کا تھا؟ وہ ہوائی جہازوں کا تھا. وہ ہوائی جہاز متواتر اڑ رہے تھے امریکہ سے ان چیزیں یعنی فائٹرز اور اسلحہ اور سامان لے کے اسرائیل آ رہے تھے ان کی مدد کرنے کے لیے. یہ تو مطلب یہ صرف سوئز کینال جو مصر کی تھی جو اس نے انور سادات نے اپنی کوشش سے واپس لے لی, تو اس کا تو سوال ہی نہیں پیدا ہوتا کہ اسرائیل کے اوپر کوئی بھی ملک باہر سے حملہ کر سکے, کیونکہ وہ تو آپ کو میں ہلری کلنٹن صاحب کا جو بیان ہے وہ میں یاد دلاؤں گا کہ اگر ایران نے جرات بھی کی اسرائیل پہ حملہ کرنے کی تو ہم ایران کو صفحہ ہستی سے مٹا دیں گے, نہیں ایران بھی کمپلیٹلی ڈیسیمیٹڈ, یہ اس کا قول ہے. تو مطلب یہ کہ یہ تو انہوں نے اسرائیل کو تو امریکہ نے پوری طرح سے وہاں پہ رکھنا ہے اور اس کو پروٹیکشن دینا ہے, تو یہ تو ہو ہی نہیں سکتا میرے خیال میں. اور اسرائیل کو شکست ہوگی اسی طرح سے جس طرح سے حزب اللہ نے آہستہ آہستہ ان کو جو ساؤتھ لبنان میں ان کو شکست دی, اس کے بعد 2006 کی جو جنگ تھی اس میں شکست دی, اور ابھی تک جو ہے حزب اللہ سے وہ خائف رہتے ہیں. اس قسم سے اسرائیل کو شکست ہوگی جو کہ اس قسم کے گروہوں سے ان کا جب جنگ ہوگی, لیکن کوئی باہر کا ملک اگر آ کے حملہ کرے گا تو اس ملک کو اس کا تو میرے خیال میں پھر اس کے اس 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 زمین کے اوپر اس کا کوئی نشان نہیں ملے گا. امریکہ اس بات کا انہوں نے ظاہر اسرائیل کو یہ جو ہے پوری طرح سے یقین دلایا ہوا ہے کہ اسرائیل کے اوپر کوئی حکومت کوئی گورنمنٹ جو ہے حملہ نہیں کر سکتی. اسرائیل پہ حملہ جو ہے وہ وہی سمجھا جائے گا کہ جیسے کہ امریکہ کے اوپر حملہ ہوا. ایک چیز میں اور عرض کرنا چاہ رہا تھا ابھی جو ہم نے سنا اس کے بارے میں, آپ نے سوال کیا تھا کہ سعودی عرب کی جو ایئر اسپیس ہے اس کے اندر جو ریفیولنگ ہے یہ کوئی نئی چیز نہیں ہے. آپ کو یاد ہوگا کہ جب ایدی امین یوگینڈا میں کے صدر تھے اور انہوں نے ایک اسرائیلی ایئر لائنر کو اتار کے اور ان کے جو اسرائیلی جو تھے اس میں شہری ان کو اپنے قید میں رکھ دیا تھا, تو اسرائیل نے اپنی فوجوں کو جو ایلیٹ فورسز کو بھیج کے اور ان کو وہاں سے نکال کے لائے تھے. اس کے بعد اس زمانے میں بھی وہ جتنے اسرائیلی طیارے تھے جو یوگینڈا کمپالا جو کافی دور ہے جن کی تمام ریفیولنگ جو ہوئی تھی وہ سعودی ایئر اسپیس پہ ہوئی تھی. تو سعودیوں کا کہ جو یہ جو مدد ہے इसराइलियों को, अमरीकों को, अमरीकन्स को, मुसलमानों के ख़िलाफ़, ये कोई नई बात नहीं है और ये मुस्तकिल चलती रहेगी जब तक कि मौजूदा हुकूमत जो है इनकी वहाँ पर कायम रहेगी। तो आपके सवाल के जवाब में जो मैंने अर्ज़ किया कि यानी इसराइल पर कोई भी हमला करने की जरूरत नहीं कर सकता।
जी डॉक्टर नज़ीर हुसैन साहब, जनाब अगर इसराइल को यह हक हासिल है कि वो दुनिया के जिस नुक्ते से भी अपने लिए ख़तरा महसूस करे वहाँ हमला कर दे, तो इसराइल से तो पूरी इस्लामी दुनिया को ख़तरा है, आलम इस्लाम के हर मुल्क को ख़तरा है, बल्कि गैर इस्लामी मुल्कों को भी ख़तरा है। तो फिर दूसरे मुल्कों को यह हक क्यों नहीं है कि वो अगर इसराइल से अपने लिए ख़तरा महसूस करें तो इसराइल को अपने हमले का निशाना बनाएं?
जी बिल्कुल, मैं आपकी बात से बिल्कुल मुत्तफिक हूँ। देखिए इसमें दो बातें हैं, सबसे अहम बात यह है कि कोई भी मुल्क जो है, अव्वल तो ये है कि कोई इस्लामी मुल्क, कोई अरब मुल्क, बल्कि इस्लाम में जंग की इजाज़त सिर्फ उस वक्त है जिस वक्त सेल्फ डिफेंस किया जाए।
जी
ईरान भी इस पे बिलीव करता है, पाकिस्तान भी बिलीव करता है, बाकी ममालिक भी बिलीव करते हैं कि सेल्फ़ डिफेंस में कोई भी जो हमला है वो जायज़ है, और इसको यूनाइटेड नेशन का चार्टर भी मानता है, इसको सिक्योरिटी काउंसिल भी मानती है, इसको जेनेवा कन्वेंशन भी मानते हैं। लिहाजा अगर इसी बिना पर ये सोच लिया जाए कि इसराइल को कहीं से भी अगर कहीं ख़तरा महसूस होता है तो वह हमला कर सकता है, तो ऐसे जो करीबी मुस्लिम ममालिक हैं या अरब ममालिक हैं उनको भी ये ताकत, ये क़ुव्वत और ये आलमी कवानीन के तहत असूल हावी है, लागू है कि वो भी ऐसा ही कर सकते हैं। मुझे सदीकी साहब की बात से इख्तलाफ करने की इजाज़त चाहिए, वो ये कि ये कभी नहीं हो सकता कि सऊनी ताकत, सऊनी रियासत जो है पूरी दुनिया पे जहाँ दिल करे वो हमला करती रहे और किसी मुस्लिम मुल्क में या किसी अरब मुल्क में इतनी हिम्मत ना हो। देखें माजी में भी कई मुल्कों ने हमले किए, माजी में भी कई नॉन स्टेट एक्टर ने इसराइल को नाकेचने चपाए हैं। अभी शाम की सूरत हाल आपके सामने है, शाम एक ऐसा मुल्क था जिसने कभी भी सऊनी रियासत के सामने हथियार नहीं डाले, उसके सामने कभी नहीं झुके, बल्कि वो हमेशा से टेक्निकली एट वॉर रहे हैं, 73 के बाद से वो एट वॉर रहे हैं, लेकिन मुख्तलिफ हेलो बहानों से सीरिया को ख़राब किया गया, लबनान को ख़राब किया गया। रोना इस बात का है कि अगर कोई मुल्क अकेले से ये ताकत, ये हिम्मत रखता है, जिसमें लबनान भी शामिल है, नॉन स्टेट एक्टर भी शामिल हैं, सीरिया भी शामिल हैं, ईरान भी शामिल हैं, सूडान भी शामिल हैं, तो उनको अनफॉर्चुनेटली हमारे अपने ही मुसलमान मुल्क जो हैं, अपने ही अरब मुल्क जो हैं, वो नकारा कर देते हैं, वो नकम्मा कर देते हैं, वो आइसोलेट कर देते हैं। आपको ये बात भी याद होगी कि लबनान में 1982 में जब अलफतह के हेडक्वार्टर पे हमला किया गया था और यासर अरफात को, उसकी फ़ौज को सीज कर लिया गया था 3 महीने के लिए, एक मुस्लिम मुल्क, एक अरब मुल्क जो है वो सामने नहीं आया था। तो इस बात की तरफ क्या रोना। और दूसरी तरफ ये बिल्कुल नहीं हो सकता कि अगर सऊनी ताकत या रियासत जो है किसी पे हमला करने की मजाज है तो कोई भी ऐसा मुल्क, कोई भी ऐसा अरब मुल्क और इस्लामी मुल्क इस बात का मजाज रखता है कि अगर वो थ्रेटन महसूस करे तो वो भी इसराइल पे हमला करने का उतना ही हक रखता है, और यूनाइटेड नेशन की करारदाद जनेवा कन्वेंशन जो है वो सेल्फ डिफेंस को लागू करता है और सेल्फ डिफेंस के तहत इसराइल पर हमला करने की इजाज़त देता है। यह अलग बात है कि अमरीका के साथ हम मुखामखसत नहीं ले सकते, वो इसीलिए कि हमारे सारे अनफॉर्चुनेटली 57 इस्लामी जो हैं वो मुख्तलिफ ग्रोहों में, मुख्तलिफ कबीलों में, मुख्तलिफ ब्लॉक्स में बटे हुए हैं, अगर इकट्ठे हों तो बहुत कुछ हो सकता है, लेकिन मैं समझता हूँ कि सीरिया, लुबनान और सूडान में इतनी ताकत थी कि वो सऊनी रियासत पर हमला कर सकते, और मैं समझता हूँ कि उन्होंने, सऊनी रियासत ने सूडान पर हमला करके इस बात को बावर करवाने की कोशिश की है कि वो कहीं भी, कब, जब चाहें वो हमला कर सकते हैं। और मैं, हमारे जो स्टूडियो में बैठे हुए मेहमान हैं उनकी बात से बिल्कुल मुत्तफिक हूँ कि गुज़िश्ता 2 महीनों में जो हिज़्बुल्लाह ने 2 ड्रोन उन पर अटैक किए हैं या भेजे हैं, उसको वो तोड़ने के लिए, उनको बताने के लिए कोशिश कर रहे हैं, लेकिन मैं समझता हूँ कि इसका हल यही है कि इसराइल को ऑन द डिफेंसिव रखा जाए, वरना वो बाकी ममालिक पे भी चढ़ाई कर दौड़ेगा।
जी कनानी मुकद्दम साहब, सहयोगी हुकूमत के इस हवाई हमले पर मुस्लिम दुनिया की खामोशी के बारे में आप क्या कहेंगे? वहाँ से वो रद्द अमल सामने नहीं आ रहा है जो आना चाहिए।
خب سال هاست ما در دنیا داریم فریاد میزنیم که مسلمین باید با
هم برسوں سے اس بات کی آواز بلند کرتے چلے آ رہے ہیں کہ مسلمانوں کو متحد ہو جانا چاہیے اور اسرائیل کے خلاف انہیں مزاحمت کرنی چاہیے. ہم سمجھتے ہیں کہ اسرائیل ایک ملک نہیں ہے بلکہ یہ ایجنٹ ہیں جو داری دنیا سے جن کو لا کے وہاں جمع کر دیا گیا ہے, اور یہ کوئی قوم بھی نہیں ہے کیونکہ اسرائیل میں مختلف ملکوں سے ان کو لا کر آباد کیا گیا ہے اور مختلف بہانوں سے ان کو لا کے دیا بسایا گیا ہے, اور یہ ہم ان طریقے دوست من فرمود میرے دوست نے کہا کہ ہم حملہ نہیں کر سکتے, ہم جنگ نہیں کر سکتے, ہم صرف اپنا دفاع کر سکتے ہیں. اگر ہمارے دشمن کسی جگہ پر جمع ہو جائیں اور ہم پر حملہ کرنے کی کوشش کریں تو ہم ان پر حملہ کر سکتے ہیں, جیسے کہ وہ لبنان اور اسرائیل اور فلسطین پر حملے کرتے ہیں اور عالم اسلام کے اپنا دفاع نہیں کر سکتا. ہم سمجھتے ہیں کہ ہم ایسا کر سکتے ہیں, لیکن افسوس اس بات کا ہے کہ عالم اسلام متحد نہیں ہے, اور ہم یہ دیکھتے ہیں کہ نوابستہ تحریک تہران اجلاس میں قائد انقلاب اسلامی نے ایک بحث کو کھولا تھا, اور وہ یہ تھی کہ دنیا کو ایک اتحاد کی ضرورت ہے, ایک اتحاد, اور اس کی بنیادی وجہ جو ہے وہ امن و استحکام کی دنیا کو ضرورت ہے. اور چونکہ ہم اگر دیکھیں تو دنیا کے ہونے والی جنگوں, عالمی اور جنگوں دوسری جنگ کا اگر جائزہ لیں اور اس کی وجوہات کا پتہ لگائیں تو اس میں ایک وجہ جو ہے وہ اسرائیل اس کی ایک وجہ رہا ہے, اور امریکہ نے اسرائیل کو عالم اسلام کے قلب میں باقی رکھا ہوا ہے, اور اسرائیل اب جو ہے وہ امریکہ پر یہ دباؤ ڈال رہا ہے کہ وہ کوئی اور جنگ شروع کرے. اور بحث صرف اس جنگ کی نہیں ہے اور صرف کسی ملک کے خلاف جنگ کی نہیں ہے, بلکہ یہ عالم اسلام کے خلاف جنگ کی بات ہے, اور یہ جنگ کہ عالم اسلام اور اسلام ہراسی کی بات ہے کہ اسلاموفوبیا کی بات ہے, اور اسلاموفوبیا کی جنگ ہے. لہذا اس یہ اب وقت آن پہنچا ہے کہ ہم اسرائیل کی فوجی طاقت کے خلاف, جیسا کہ امریکہ اور اسرائیل جنگی مشقیں کر رہے ہیں, لہٰذا عالم اسلام بھی ایک مشترکہ کمانڈ کے تحت متحد ہو جائے اور اس کی اپنی فوجی طاقت کو منسجم کریں, اور وہ بھی مشترکہ فوجی مشقیں انجام دیں. اور قائد انقلاب اسلامی نے اس نظریے کو پیش کیا ہے, اور ایران اس نظریے کو پیش کرنے والا ہے, اور امریکہ اس وقت پوری دنیا میں بدنام ہے, متنفر ہیں دنیا کے لوگ اس سے, خاص طور پر مسلمان اس سے متنفر ہیں کیونکہ امریکہ مسلسل اسرائیل کی حمایت کر رہا ہے, اور مسلمان ملکوں کے اندر جو دہشت گردی کے ہو رہی ہے, جب دنیا کے ملکوں میں دہشت گردی کرتے ہیں, مسجد اور امام بارگاہوں میں دھماکے کرتے ہیں اور خود کش حملے کرتے ہیں, ان میں زیادہ تر اسرائیل کا ہاتھ ہے, اور اسرائیل سے ان کو جو ہے وہ ایڈ اور امداد اور لائن دی جاتی ہے, اور یہ بہترین موقع ہے کہ اس وقت جبکہ مسلمان پوری دنیا سے حج کے مراسم میں جمع ہیں, اور ابھی حج کی مراسم جاری ہیں, رسومات جاری ہیں, لہذا مسلمان وہاں پر جمع ہوں اور اتحاد ہو جائیں اور اسرائیل کے خلاف اپنے اتحاد کو مضبوط بنائیں.
جی صدیقی صاحب, ہمارے پاس دو منٹ کا وقت رہ گیا ہے. اگر مسلمان ممالک میں اتحاد پایا جائے اور ان کے اندر فوجی تعاون کا معاہدہ ہو, اور ایسا معاہدہ ہو کہ کسی بھی مسلمان ملک پر حملہ, تمام مسلمان ملکوں پر حملہ تصور کیا جائے گا, تو کیا اس کے بعد بھی صہیونی حکومت یا کوئی اور طاقت اس طرح کے حملے کی جرات کر سکتی ہے؟ اسلامی جمہوریہ ایران نے بارہا اسلامی دنیا کے سامنے فوجی تعاون کی پیشکش کی ہے, فوجی تعاون کے معاہدے کی کئی بار تجویز پیش کی ہے, لیکن اسلامی دنیا کی جانب سے اس کی پذیرائی نہیں ملی ہے. وجہ کیا ہے؟
उसके बजाय ये कि जैसे कि 55-56 जो ममालिक हैं इनके जो सरबराह हैं लीडरान हैं ये इन्होंने अपने को पूरी तरह से अमेरिका को बेचा हुआ है और वो वही बात कहते हैं जो अमेरिका और क्योंकि ये इनकी इनमें किसी मुल्क में सही तरह की लेजिटिमेसी नहीं है यानी उनको जो जो पावर उनका जो बेस है वो जो पॉपुलर सपोर्ट पे नहीं आया यानी जो जो उनकी जो कौम ने उनको नहीं चुना बल्कि उनके ऊपर बिठाया गया है तो उनको वहाँ पर रखने के लिए अपनी गद्दी पे बैठने के लिए उनको अमेरिका की बरतानिया की इन ममालिक की मदद की ज़रूरत होती है। इस वजह से वो आपस में उनको सबसे पहले ये कि अपनी गद्दी को बचाना है और गद्दी को बचाने के लिए चूँकि अमरीका या जो भी जो मुल्क उनके बड़े सपोर्ट कर रहे हैं उनके जी तो इस वजह से सबसे बदकिस्मती से इस वजह से नहीं हो सकते। और दूसरा सवाल ये आपने बिल्कुल सही फरमाया कि अगर ये कोई ऐसा डिक्लेरेशन हो जाए और मुआहदा हो जाए कि एक मुसलमानी इस्लामी मुल्क पर हमला हो तो पूरे इस्लामी दुनिया पे हो तो इसराइल तो मैं समझता हूँ कि उसका तो वजूद अपने आप ही मिट जाएगा इस दुनिया से और इसके और ये सबसे ये बगैर जंग किए हुए हो जाएगा लेकिन इसराइल को जब खदशा होगा कि हम एक किसी मुल्क पे हमला करेंगे तो सारे इस्लामी मुल्क साथ आके उसको उसका मुकाबला करेंगे तो इसराइल की कोई क्या या अमेरिका भी कोई कोई कुव्वत नहीं होगी ना उसकी हिम्मत होगी।
बहुत बहुत शुक्रिया जनाब, बहुत बहुत शुक्रिया। और नाज़रीन प्रोग्राम का वक्त बिल्कुल अपने अख्तिताम को पहुँच चुका है। प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। इसी के साथ हम आपसे इजाज़त चाहते हैं। खुदा हाफिज़। शुक्रिया जनाब।